जयन्ती मंगला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वस्वदा नमस्तुते स्वस्ति सुते आयुर्धनम कुशलमस्तु चिरायस्तु तथा विद्धि सहितं धन धान्यरस्तु आयुष्योर्मस्तु विजयस्तु रिपुक्षयस्तु संतान विद्धि सहितं हरिभक्तिरस्तु आयुद्रोणसुते शिरं च दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नौशे गतिस्थ पावने मानञ्च दुर्योधने शौर्य शान्त नवे बलन्त हरधरे सत्यन्त कुन्ती सुते विज्ञाने विदुरे भवति भवतां कृचिष्ठ नारायणे नवशतु तव गृहे निश्चला सिन्धुपुत्रे प्रविशतु भुजदण्डे कालिका वैरिहन्तीं तव वदन सरोजे भारती वाच नित्यं निश्चल तव चिन्तं पादपादमुरारे सदा वसन्तु वैकुण्ठं सदा दर्शन केशव सदा प्राप्ति देव लोकेषु सदा जीव सदा सुखी।
नमस्ते श्रोताबिन, नमस्ते एन्ड गुड इभिनिङ। आजको हाम्रो यस दसैँ स्पेसल कार्यक्रममा तपाईँलाई स्वागत गर्दछु। म मुना,
म खगेन्द्र।
श्रोताहरू, साँच्चै नै आज भनौँ हामी सञ्जयजी भनौँ, सञ्जयजी आज हामीसँग हुनुहुन्न, तर सञ्जयजीको सट्टामा आज म छु र खगेन्द्रजी त तपाईँसँग भनौँ न पहिले केही हप्ताहरूदेखि नै तपाईँसँग तपाईँको साथमा रहिरहनु भएको छ। होइन र खगेन्द्रजी?
हो, एकदम हो। र सञ्जयले पनि जहाँसम्म दसैँको रमझमै मनाइरहनु भएको होला, उहाँलाई हामी शुभकामना दिइहालौँ।
एकदमै सञ्जयजी अहिले नेपालमा भनौँ न, आयरल्यान्डमा त होइन, तर नेपालमा नै आफ्नो परिवारका साथमा एकदमै दसैँ रमाइलोको साथ मनाइरहनु भएको छ होला। श्रोताहरू, आज हामीले हाम्रो कार्यक्रमलाई चाहिँ विशेष गरी हामीले दसैँ स्पेसल भनेर हामीले नाम दिएका छौँ। र श्रोताहरू, आजको कार्यक्रममा यदि तपाईँहरू आफ्ना प्रियजनहरूलाई दसैँको यदि सन्देश दिन चाहनुहुन्छ भने चाहिँ हामीले हाम्रो फेसबुक पेज चाहिँ हामीले अब खुला राखेका छौँ। तपाईँले आफ्नो सन्देश हाम्रो फेसबुक पेज मार्फत तपाईँले हामीलाई पठाउन सक्नुहुनेछ र हामीले यस कार्यक्रममा तपाईँको सन्देशका साथ साथ यदि तपाईँ रिक्वेस्ट पनि गर्न चाहनुहुन्छ भने के कसो खगेन्द्र, आज हामी गीतहरू लिएर आएका छौँ।
श्रोताका लागि हाम्रो आज फेसबुक कार्यक्रम खुल्ला रहनेछ र तपाईँहरूले आफ्नो मान्यजन मातापिता र जहाँ रहे पनि आफ्ना दाजुभाइ दिदीबहिनीलाई सन्देश पठाउन चाहनुहुन्छ भने हाम्रो फेसबुक खुल्ला रहनेछ। तपाईँहरूको मेसेज हामी सरसर्ती हुबहु पढेर हामी सुनाइदिनेछौँ। आशा गर्छौँ तपाईँहरूको मेसेज हाम्रो स्टुडियोमा पक्कै पनि प्रवेश गर्नेछ। यति भन्दै हामी कार्यक्रम अगाडि बढाउन चाहन्छौँ। आजको तिथिमितिबाट, आज मिति 2069 साल कार्तिक 5 गते शुक्ल पक्ष सप्तमी तिथि आइतबार, तदनुसार अक्टोबर 21-12 आज बडा दशैँको 7 दिन फुलपाती। त श्रोताहरू, अब हामी आज कार्यक्रम अगाडि बढाउँछौँ। देश विदेशमा भएका साताभरिका ताजा समाचार लिएर हामी प्रस्तुत गर्नेछौँ, होइन त मुनाजी?
हजुर श्रोताहरू, अब हामी कार्यक्रमको पहिलो चरणमा भन्दैछौँ। हामीले जुन सधैँ चाहिँ हामीले हाम्रो एउटा भनौँ न हाम्रो हप्ताभरिको
साताभरिको समाचारहरू भनौँ न
समाचार हामी लिएर आएका छौँ, हामी सुरु गर्नेछौँ हाम्रो यही पहिलो सेगमेन्टबाट।
हजुर, सबभन्दा पहिले प्रमुख समाचार। आज बडा दशैँको 7 दिन फुलपाती। प्रधानमन्त्री भट्टराई जङ्गबहादुर बन्ने खोजेको चाँडै अन्त्य हुने सचिव शङ्कर पोखरेलको भनाई। संविधानसभा पुनस्थापना र नयाँ निर्वाचनको दुवै विकल्प खुल्ला राख्ने। घुस काण्डका श्रम मन्त्रीको राजीनामा। माओवादीका कारण मुलुक सङ्कटमा मिनेन्द्र रिजालको भनाई। अफगानिस्तानबाट फर्कनेलाई फेरि श्रम स्वीकृति दिने। अस्ट्रेलियाकी प्रधानमन्त्री भारत भ्रमणमा। स्वर्गीय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बङ्गलादेशले सम्मान। सचिन तेन्दुलकरलाई अस्ट्रेलियाले सर्वोच्च सम्मान दिने निर्णयप्रति म्याथ्यु हेडेनको आपत्ति। र पोखरामा सफल कप प्रतियोगिता हुने। अब समाचार विस्तारमा। हिन्दू नेपालीहरूको मान चाड बडा दशैँको आज 7 दिन फुलपाती। नेपाली परम्परा अनुसार घर घरमा फुलपाती भित्रिँदैछ। दुर्गा भवानीको प्रतिमा राखिएको दशैँ घरमा फुलपातीको शुभ साइतका रूपमा उखु, अदुवा, केरा, कुबोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फुल तथा अन्य पालुवा समेत विधिपूर्वक भित्रिन्छ। घटना स्थापनाका दिनदेखि नै दशैं सुरु हुने भए पनि दशैंको विशेष चहलपहल भने फुलपातीका दिनदेखि घर घरमा सुरु हुन्छ। फुलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन व्यवसाय लगायत विभिन्न कारणवश आफ्नो मूल घरबाट टाढा रहेका व्यक्तिहरू परिवारसँग बसेर दुर्गा भवानीको पूजा गर्न आफ्ना मान्यजनबाट टिका थाप्न र आशीर्वाद लिन आआफ्ना घर फर्किरहेका छन्। गाउँघरमा फुलपातीदेखि हालिने लिङ्गेपिङ र रोटेपिङले दशैंको रौनकलाई अझ बढाउने गरेको छ। नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव शंकर पोखरेलले प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई जङ्गबहादुर बन्न खोजेकाले चाँडै नै समाप्त भएर जाने चेतावनी दिनुभएको छ। सहमतिलाई लत्याएर एकलौटी सरकार चलाउन खोज्ने भट्टराईको पतन निश्चित भएको उहाँले बताउनुभयो। विजयदशमी तथा दीपावलीको अवसरमा नेपाल कम्युनिस्ट पार्टी एमाले कास्कीले पोखरामा आयोजना गरेको चियापान समारोहलाई सम्बोधन पोखरेलले भट्टराईले जनताको भावनालाई लत्याएर राष्ट्रपतिलाई पनि नटेरेको आरोप लगाउनुभयो। त्यस्तै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा दबावको लागि पोखरा विमानस्थल अगाडि जारी रिले अनसनमा बसेकाहरूलाई सम्बोधन गर्दै एमाले सचिव पोखरेलले विकास विरोधीहरूको समाप्ति निश्चित भएको बताउनुभयो। विमानस्थल निर्माणको लागि पोखरेलले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उहाँले विकास निर्माणमा राजनीतिक सहमति अनिवार्य भएको बताउनुभयो। यसै गरी पोखरेलले 10 वर्षसम्म युद्ध लडेको एकीकृत माओवादीले विदेशीसँग गलत सम्झौता गरी आफूलाई इतिहासकै कलङ्क साबित गरेको बताउनु भएको छ। प्रेस चौतारी बागलुङ शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव पोखरेलले युद्धको समयमा माओवादी नेतृत्वले आफ्नो सुरक्षा र मानव अधिकार हननका घटनाबाट फँसिने डरले विदेशी इसारामा राष्ट्रघाती काम गर्दै आइरहेको आरोप लगाउनुभयो। माओवादीकै कारण राष्ट्रियता र इतिहासमै सबैभन्दा कमजोर भएको सचिव पोखरेलको भनाइ थियो। उहाँले माओवादीबाट राष्ट्र र राष्ट्रियता बारेमा अपेक्षा गर्नु मूर्खता हुने बताउनुभयो। राजनीतिक गतिरोध अन्त्य गर्न राष्ट्रपतिले भूमिका मात्र खेल्ने भए पनि माओवादीले राष्ट्रपतिले शासन गर्छन् भन्ने भ्रम छरिरहेको उहाँको आरोप छ। माओवादीको गैर जिम्मेवार व्यवहार बढिरहेका बेला उसलाई नयाँ सरकारमा समावेश नगरिने पोखरेलले स्पष्ट पार्नुभयो। एकीकृत नेकपा माओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधान सभा पुनस्थापना र नयाँ निर्वाचनको दुवै विकल्प खुल्ला राख्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले गतिरोध अन्त्यका लागि दशैंको अवधिमा पनि छलफल जारी राख्ने र लचकता साथ प्रस्तुत हुने निर्णय गरेको छ। दलहरूसँग छलफल गर्ने जिम्मा गठबन्धनका अध्यक्ष एवं माओवादी अध्यक्ष प्रचण्डलाई दिएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो। नयाँ निर्वाचनको पक्षमा रहेको गठबन्धनले विवादित विषयमा सहमति भए संविधान सभा पनि पुनस्थापना गर्न सकिने बताएको छ। माओवादी नेतृत्वको गठबन्धनले राष्ट्रपतिले कार्तिक 3 गते बोलाएको सर्वदलीय बैठकमा सभागठित संविधान सभा रहेका सबै दललाई नबोलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ भने आगामी बैठकमा सबैलाई बोलाउन आग्रह समेत गरेको छ। गठबन्धनको अर्को बैठक कार्तिक 15 गते बस्नेछ। घुस प्रकरणमा मुचिएका श्रम तथा रोजगार मन्त्री कुमार बेलवासेले राजीनामा दिएका छन्। स्रोतका अनुसार शनिबार प्रधानमन्त्रीको कार्यालयमा उनले राजीनामा फ्याक्स गरेर प्रधानमन्त्रीलाई फोनबाट जानकारी गराएका हुन्। बिदा भएकाले उनको फ्याक्स भने प्रधानमन्त्रीले साथसम्म हेर्न नपाएको स्रोतको दावी छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव गङ्गा नारायण श्रेष्ठका अनुसार बेलवासीले घुस मागेको सार्वजनिक भएपछि शनिबार बिहानै भट्टराईले फोन गरी राजीनामा दिन निर्देशन दिएका थिए। बेलवासे नेपाल कम्युनिस्ट पार्टी मालेबाट मन्त्री भएका हुन्। मेन पावर व्यवसायको आवरणमा पुगेका भ्रष्टाचारी विरुद्धको अभियान नेपाल नामक सामाजिक संस्थाका पदाधिकारीसँग पार्टीका लागि भन्दै बेलवासीले रकम मागेका थिए। यसअघि भट्टराईले श्रम तथा रोजगार मन्त्री सरिता गिरीलाई समेत भ्रष्टाचारको अभियोगमा बर्खास्त गरेका थिए। बेलवासीले राजीनामा दिएपछि इतिहासमै सबैभन्दा जम्मो 49 सदस्यीय मन्त्री परिषद गठन गरेर रेकर्ड राखेका भट्टराई सरकारमा जम्मा 16 मन्त्री बाँकी रहेका छन्। काङ्ग्रेस एमाले लगायतका दलले सत्ता छाडेपछि मन्त्री परिषदको आकार सानो हुने पुगेको हो। भट्टराईलाई सरकारमा बेलबासे बाहेक माओवादीका 6, मधेसी दलका 6 र माले समाजवादी परिवार दल नेपाल कम्युनिस्ट पार्टी र चुरे भावर एक पार्टीका एक एक मन्त्री छन्। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले एकीकृत माओवादीका कारण मुलुकले निकास पाउन नसकेको आरोप लगाउनु भएको छ। उहाँले माओवादी सहमति भन्दा पनि यसअघि भएका सहमति पनि उल्टाएर सत्ता लम्ब्याउन खोजेको बताउनुभयो। मोरङको विराटनगरमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा रिजालले माओवादी मरिसकेको संविधान सभा पुनर्स्थापना कुरा निकालेर सत्ता लम्ब्याउने मात्रै ध्याउन्नमा लागेको बताउनुभयो। उनी भन्छन्, माओवादी वार्ता होइन, वार्ता भान्न चाहन्छ, त्यसैले मुलुक निकास पाउनु सकेको छैन। उहाँले काङ्ग्रेस संविधान सभाको पुनर्स्थापना नभई नयाँ निर्वाचनको पक्षमा रहेको समेत स्पष्ट पार्नुभयो। रिजालले वर्तमान सरकार राजीनामा नदिएसम्म सहमतिको वातावरण नबन्ने भएकाले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाव दिनुभयो। उहाँले दलहरूबीच सहमतिको विकल्प नरहेकाले सहमतिमा नयाँ निर्वाचनमा जानुपर्ने बताउनुभयो। उहाँले ताजा जनादेशका लागि नयाँ निर्वाचनमा जानु नै उत्तम विकल्प भएको, राष्ट्रिय सहमतिको सरकार गठन गरी तत्काल नयाँ निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभयो। स्वयं स्वीकृति नलिई अफगानिस्तानमा कार्यरत नेपाली कामदारले विदामा घर आएर पुनः अफगानिस्तान फर्कन पाउने भएका छन्। श्रम स्वीकृति नभएका कामदारलाई काठमाडौँ स्थित विमानस्थलबाट जान नदिने नेपाल सरकारको नीतिका उनीहरू चिन्तित थिए। फर्कन नपाउने त्रासका कारण दसैँमा घर आउन खोज्ने धेरै नेपाली आउन सकेका थिएनन्। श्रम स्वीकृति नदिई अफगानिस्तानमा कार्यरत नेपाली छुट्टीमा घर आई पुनः जान चाहेमा आफू कार्यरत निकायमा काम गरेको प्रमाण वा सिफारिस परिचय पत्र भएमा अभिलेखबद्ध गरी श्रम स्वीकृति दिने वैदेशिक रोजगार विभागले जनाएको छ। नेपालीहरू पर्यटक विभागमा दुवै पर्यटक माफ गर्नुहोला श्रोताहरू पर्यटक भिसामा दुवै जाने र त्यहाँबाट सुरक्षा लगायतका क्षेत्रमा काम गर्न अफगानिस्तान जाने गरेका छन्। उनीहरूबारे विभागमा यकिन तथ्याङ्क छैन। यसरी व्यक्तिगत रूपमा गएकाहरू छुट्टीमा स्वदेश फर्किए जान नपाउने चिन्ताका कारण नेपाल आउन सकेका छैनन्। विभागको निर्णयपछि अब श्रम स्वीकृति नलिई अफगानिस्तानमा कार्यरत नेपालीहरू छुट्टीमा घर आउन र पुनः काममा फर्कन सक्ने भएका छन्। तर त्यसका लागि आफूले काम गरिएको प्रमाण र सिफारिस पत्र भने लिएर आउनुपर्नेछ। विभागले बिहिबार सूचना जारी गरे संस्थागत रूपमा मात्रै अफगानिस्तान जान स्वीकृति दिएको स्पष्ट पारेको छ। कुनै मेन पावर कम्पनी मार्फत वैदेशिक रोजगारमा अफगानिस्तान जान विभागबाट श्रम स्वीकृति दिने निरन्तर रूपमा भइरहेको छ सूचनामा भनिएको छ। तर व्यक्तिगत प्रयासमा पहिलोपटक जान चाहने व्यक्तिलाई भने हालका अवस्थामा श्रम स्वीकृति दिने गरिएको छैन। विभागका अनुसार एक एक पटक श्रम स्वीकृति लिई अफगानिस्तान काम गर्न गई छुट्टीमा आएकाहरूको हकमा पुनः उक्त मुलुकमा काम गर्न जान विभागबाट श्रम स्वीकृति नवीकरण गरिएको छ। भारत तथा अस्ट्रेलियाले आर्थिक सम्बन्ध सुदृढ गर्ने तथा ऊर्जा उत्पादनका लागि युरेनियम खरिद बिक्री सहितको विषयमा गत बुधबारदेखि औपचारिक छलफल सुरु गरेका छन्। तीन दिने भारत भ्रमणमा रहेकी अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डले भारतीय समकक्षी डाक्टर मनमोहन सिंहसँग युरेनियम बिक्री तथा आर्थिक सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल गरेकी हुन्। जुलिया मङ्गलबार भारत गएकी हुन्। नयाँ दिल्ली आए लगतै उनले भारतसँग युरेनियम बिक्रीका बारेमा कुराकानी गर्ने बताएकी थिइन्। ऊर्जाको खाँचो रहेको भारतले आवश्यक पर्ने युरेनियमका विषयमा दुई देशका नेताहरूको बीचमा छलफल भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्। युरेनियम सम्बन्धका लागि आवश्यक मापदण्ड पुरा गरेपछि मात्रै युरेनियम बिक्रीको निर्णय हुन सक्छ। बङ्गलादेशले आफ्नो स्वतन्त्रता सङ्ग्राममा योगदान पुर्याएको भन्दै नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई उच्च राष्ट्रिय सम्मान दिने भएको छ। स्वतन्त्रताको 40 वर्षगाँठ मनाइरहेको बङ्गलादेशले स्वर्गीय कोइरालासहित 61 विदेशी मित्रहरूलाई सम्मान गर्न लागेको हो। बङ्गलादेशी सञ्चार माध्यमका अनुसार कोइरालासहित 2 बङ्गलादेश लिबरेसन वार अनर नामक सम्मान प्रदान गरिनेछ। बाँकी 59 भने फ्रेन्ड्स अफ लिबरेसन वार अनरबाट सम्मानित हुनेछन्। 3 धेरैजसो भारतीय छन्। सम्मानका लागि शनिबार राजधानी ढाकास्थित बङ्गबन्धु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा कोइरालाका तर्फबाट सम्मान थाप्न उनकी छोरी सुजाता शुक्रबार ढाका पुगिसकेका छन्। यसअघि पाकिस्तानबाट स्वतन्त्रता हुन बङ्गलादेशलाई विशिष्ट सहयोग पुर्याएको भन्दै भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई ढाकाले सबैभन्दा उच्चतम स्वाधीनता सम्मान प्रदान गरेको थियो। उक्त सम्मान उनकी बुहारी एवं भारतीय सत्तारूढ़ गठबन्धन यूपीए की अध्यक्ष सोनिया गांधी गत वर्ष ढाका में थापेकी थीं। दोस्रो चरण में गत मार्च महीना में नेपाल का राष्ट्रपति डाक्टर रामबदरन यादव पूर्व मंत्री प्रधानमंत्री विश्वेश प्रसाद कोईराला सहित 8 जनालाई बांग्लादेश लिबरेशन वार अनर प्रदान गरिएको थियो। कोलकाता में चिकित्सा शास्त्र अध्ययन गर्दै गर्दा बांग्लादेशी शरणार्थी शिविरमा सेवा गरेको भन्दै यादवलाई सम्मान प्रदान गरिएको थियो। दोस्रो चरणमै अन्य 75 जनालाई विदेशीलाई फ्रेन्ड्स अफ लिबरेसन वार अनर प्रदान गरिएको थियो। अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान म्याथ्यू हेडनले भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरलाई अस्ट्रेलियाको सर्वोच्च सम्मान दिने निर्णयप्रति आपत्ति जनाएका छन्। स्थानीय मिडियासँगको अन्तर्वार्तामा हेडनले तेन्दुलकर अर्डर अफ अस्ट्रेलियाको हकदार नभएको बताएका छन्। अस्ट्रेलियाकी प्रधानमन्त्री जुलिया गिलार्डले गत मङ्गलबार तेन्दुलकरलाई अर्डर अफ अस्ट्रेलिया दिने घोषणा गर्नुभएको थियो। सो सम्मान पाउने तेन्दुलकर दोस्रो भारतीय हुन्। यसअघि पनि यो सम्मान भारतका पूर्व महान न्याय अधिवक्ता सोली सोराबाजीले पाएका थिए। अब अन्तिममा खेल खबर। कार्तिक महिनामा पोखरा रङ्गशालामा आयोजना हुने सफल कप प्रतियोगितामा 12 टिमको सहभागिता रहने र दोस्रो संस्करणमा 3 विदेशी टिम बङ्गलादेश भुटान र भारतले सहभागिता जनाउने भएका छन्। कार्तिक 14 गतेदेखि 25 गतेसम्म पोखरा प्रतियोगिताको तेस्रो संस्करण 3 विदेशी टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगिताको आयोजनामा कास्की जिल्ला फुटबल सङ्घका साथै नेपालका 8 र विदेशी 3 टिम गरी जम्मा 12 टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा नेपालबाट लक्ष्मी हुन्डाई मनाङ मर्साङदी आरसिटी नेपाल पुलिस एपिएफ एनआरटी यति हिमालयन्स शेर्पा मछेन्द्र क्लब र फ्रेन्ड्स क्लबले सहभागिता जनाउने भएका छन्। नेपाल बाहेकका विदेशी टोलीमा भुटानको डुकपोल आउने पक्का भइसकेको छ भने अन्य देशबाट कुन कुन टिमका आउँछन् भन्ने कुरा सार्वजनिक गरिएको छैन। नेपालमा हुने प्रतियोगितामा विदेशी टिमको सहभागिताले खेलको नरौनकतालाई अझ थप्ने आयोजकले बताएका छन्। भर्खरै मात्र एनसेल कप प्रतियोगिता समाप्त भएकाले नेपाली टिमको तयारी राम्रो हुँदा सफल कपमा नेपालको प्रतिस्पर्धा आकर्षक हुने विश्वास खेल प्रेमीहरूको छ। सफल कपको विजेतालाई 3,05,000 रुपियाँ नगद दिइनेछ भने प्रतियोगिताका उत्कृष्ट खेलाडी साथै विधायक रूपमा उत्कृष्ट गोलकिपर मिडफिल्डर रक्षक स्ट्राइकर सर्वाधिक गोलकर्तासँगै प्रशिक्षकलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।
खगेन्द्रजी एकदमै धन्यवाद। हामीले जुन हप्ताभरिको नै भनौँ न जुन खबर रेडियो एडलेटमा जुन हाम्रो रेडियो एडलेट मार्फत हाम्रो हुने भोइस अफ सङ्गीत कार्यक्रमबाट जुन हामीले हरेक हप्ता हामीले जुन सुन्न पाइरहेका छौँ होइन, यसै गरी जुन खगेन्द्रजीले आज यो हाम्रो भोइस अफ सङ्गीतमा यो जुन खबर हप्ताभरिको ल्याउनु भयो यसको लागि धेरै धेरै धन्यवाद।
हजुर खगेन्द्रजी तपाईँलाई पनि ठिकै छ। श्रोताहरू अहिले सुन्नुभयो तपाईँले विद्या साताभरिका ताजा समाचारहरू, अस्ट्रेलिया नेपाल लगायत विभिन्न देशमा भएका समाचारहरू र मुनाजी अब हामी दसैँकै
कुराकानी हामी भइरहेका छौँ। त्यही त खगेन्द्रजी, हामीले अघि नै श्रोताहरू अघि नै हामीले भनिसकेको कि आजको हाम्रो कार्यक्रम भनेको विशेष गरी दसैँ स्पेसल रहेको छ र तपाईँको यदि केही सन्देश अथवा कुनै गीत अथवा तपाईँले रिक्वेस्ट गर्न चाहनुहुन्छ भने कृपया हाम्रो फेसबुक पेज मार्फत हामीलाई आफ्नो प्रियजनहरूलाई तपाईँले आफ्नो सन्देश पठाउन सक्नुहुन्छ कि कसो खक्य
खगेन्द्रजी। प्रेमी प्रेमिका पनि हुनसक्छ मजाले तपाईँहरूले आफ्नो फरमाइस आफ्नो चाहिँ अनुरोध गरेर तपाईँहरूले शुभकामना दिन पक्कै पनि सक्नुहुन्छ। तपाईँहरूको चाहिँ हाम्रो फेसबुक खुल्ला रहनेछ स्टुडियोभरि र श्रोताहरू ढिलो नगरिकन हामी तपाईँहरूको लागि हामी एउटा प्रस्तुत गर्न
कार्यक्रमको पहिलो सौगातहरू भनौँ न हाम्रो स्टुडियोको घडीमा अहिले भनौँ 9:50
ठ्याक्कै भएको छ।
ठ्याक्कै 9:50 भएको छ र श्रोताहरू हामी कार्यक्रमको एकदमै भनौँ न पहिलो सौगात स्वरूप हामी तपाईँलाई सुगम पोखरेलको एकदमै यो नयाँ गीत दसैँ सम्बन्धी रहेको छ र हाम्रो विदेशमा हुनुभएका सम्पूर्ण हाम्रा नेपाली भाषा बोल्ने हाम्रो नेपाली तथा भुटानी सम्पूर्ण समुदायहरूलाई हाम्रो यो भोइस अफ साङ्गिलाको तर्फबाट यो पहिलो सौगात स्वरूप सबैलाई दसैँको ह्याप्पी दसैँ भन्दै हामी पहिलो गीत बजाउन गइरहेका छौँ।
हर्षका दिन लै लै वर्षमा दिनमा लै लै हर्षका दिन लै लै दसैँ तिहार छाड र बाड खुसीले सारा भर्यो नि संसार खुसीले सारा भर्यो नि संसार सम्झनाको नि मैले सयपत्री फुलेको आँगन रातो अक्षता चमर लगाए यता मेरो आँसुको धारा उता होलान् रातै दिनी धारा बस्दै होली मेरी बहिनी दाजु आउने दिनहरू गन्दै यसपालि पके आउँछु म बहिनी सजाउनलाई आफ्नै त्यो संसार सजाउनलाई आफ्नै त्यो संसार
श्रोताहरू साँच्चै नै सुगम पोखरेलको यो एकदमै मिठो गीत मिठो स्वरमा मिठो गीत भनौँ न भर्खरै हामीले एकदमै नयाँ दसैँको बारेमा दसैँको माहौल छ दसैँको गीत सुनिएको छ एकदमै
दसैँको रमाइलो एकदम रमाइलो भइरहेको छ श्रोताहरूले पक्कै पनि यो गीतबाट चाहिँ पक्कै पनि श्रोताहरूले मनोरञ्जन गर्नुभयो होला र हामीले जहाँसम्म आशा गरौँ न मुनाजी होइन
हजुर एकदमै खगेन्द्रजी र हामीले अघि नै त कार्यक्रमको सुरुवातदेखि नै भनेका थियौँ जुन सुसन्देशको हामीले जुन तपाईँहरूले सुसन्देशको बारेमा भनिरहेका थियौँ हामीले केही सन्देशहरू पनि पाएका छौँ हामीलाई एकदमै पहिलो हामीलाई सन्देश हामीले प्राप्त गरेका छौँ प्राइड नेपालको तर्फबाट. प्राइड नेपालको तर्फबाट प्राइड नेपालले सम्पूर्ण नेपालीलाई भन्नु नेपालीमा हुने मतलब एडलेडमा हुने सम्पूर्ण नेपालीहरूलाई चाहिँ दसैँको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ. त्यसै गरी हामीलाई अर्को एउटा सन्देश पनि हामीले प्राप्त गरेका छौँ रिना र इन्दुकेश पाण्डेजीले चाहिँ विजयदशमीको उपलक्ष्यमा आफ्ना सम्पूर्ण परिवार नेपाल हुने आफ्नो सम्पूर्ण परिवारहरू त्यसै गरी एडलेडमा बस्नुहुने उहाँको सम्पूर्ण साथीभाइहरूलाई दसैँको हार्दिक मङ्गलमय शुभकामना भनिकन व्यक्त गर्नुभएको छ.
हजुर, हाम्रो पनि रिना र इन्दुकेशलाई पाण्डेलाई पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरौँ.
त्यसै गरी प्राइड नेपाललाई पनि त्यसै गरी श्रोताहरू तपाईँको यो सन्देश आउने क्रम जारी नरहोस् र हामीले यसरी नै कार्यक्रममा तपाईँको सन्देश हामी पढ्दै पनि
जानेछौँ.
खगेन्द्रजी, अब दसैँको कुराकानी हामीले गर्दैछौँ होइन, तपाईँको आफ्नो बारेमा भन्नुहोस् न, तपाईँको के छ त यसपालि दसैँको प्लानिङहरू भनौँ न, केही त्यस्तो स्पेसल छ कि?
दसैँको प्लानिङ त विगतको भन्दा चाहिँ अब विदेशको बसाइको रनसनमा बसाइ भन्दाखेरि नेपालको जुन बसाइ र अस्ट्रेलियामा बसाइ अलिकति फरक छ.
चाहे
पनि दक्षिण अस्ट्रेलिया भनौँ, अस्ट्रेलिया एउटा बहुभाषिक बहुसांस्कृतिक देश भएकोले पनि हाम्रो परम्परा मान्नु, हामी जहाँ रहे पनि सगरमाथाको चुचुरोदेखि लिएर विश्वको कुनै कुनामा छरिएका नेपालीले जहाँ रहे पनि हामी दसैँ मान्नु जहीँ पनि मानिरहेका छौँ. तरै पनि ठाउँ अनुसारको देश अनुसारको भेष हुन्छ होइन, त्यति साह्रो चाहिँ धेरै रमझम चाहिँ हुँदो रहेछ. किनभने नेपालको रहँदा भनेको हामी हरपल नेपाली गीत सङ्गीत सुन्थ्यौँ, नेपाली वेशभूषा देख्छौँ, तर यहाँ त्यस्तो हामी देखिरहेका पाउँदैनौँ. तैपनि हाम्रो अहिलेसम्मको निचोडमा नेपाली जहाँ रहे पनि हाम्रो वेशभूषा भाषा धर्म संस्कृति जुन लोप हुन लागेको हाम्रो परम्परालाई चाहिँ यथावत राखेको मैले पाइरहेको छु मनाजी. तर यसपालिको दसैँ चाहिँ मेरो हुँदै टिका लाइ हुँदैन, किनभने मेरो एकजना भाइ खस्नु भएको छ, त्यसले गर्दाखेरि हाम्रो त्यो टिका लगाइँदैन. रहे पनि टिका लाइँदैन भन्दाखेरि अब सम्पूर्ण श्रोताहरूले चाहिँ अब नलाउनु कुरो त भएन, हामी मनाउँछौँ जसरी मनाउँछौँ,
एउटा भेटघाट भनौँ न, टिका नलगाएर परिवारमा अब भेटघाट हुने सँगै बसेर
एक आपसमा शुभकामना खानपिन त भइ नै हाल्छ नि. हजुर,
एकदमै.
तपाईँको चाहिँ के छ भन्नु न मलाई.
मेरो त खासै त्यस्तो भनौँ यस्तो विशेष प्लानिङ त केही पनि छैन खगेन्द्रजी, तर पनि अब मेरो परिवारमा अब यसो भनौँ न साथीभाइ भेटघाट कुरा भइरहेका छन्
होइन,
त्यस्तो कुराहरू भइरहेको छ, तर खासै गरी अहिले पनि यस्तो प्लान गर्ने भन्ने कुरा चाहिँ भइरहेको छैन.
तर पनि अब आज भर्खर सप्तमी फुलपाती हुँदैछ, खसी त ल्याउनु भयो होला, खसीको मासु त
त्यस्तो त अलिक हामी भेजिटेरियन पर्यो अलि त्यसले
गर्दा. मलाई चाहिँ म पनि भेजिटेरियन नै परेँ कि, अब र पनि श्रोताहरूले कति मासुहरू कति मन पराउनुहुन्छ, तर तपाईँहरूलाई घृणा गर्न हामीले खोजेको होइनौँ, तर आफ्नो आफ्नो देहको इच्छाको कुरा हो. यति भन्दै हामी अगाडि कार्यक्रम अगाडि बढौँ मुनाजी.
हजुर, एकदमै खगेन्द्रजी. त्यसै गरी हामीले अब सायद हामी कार्यक्रमको अर्को एउटा चरणमा अर्को एउटा गीत हामी राख्न गइरहेका छौँ.
पक्कै पनि
के लाग्छ खगेन्द्रजी,
श्रोताहरूलाई त हामीले अघि भनिसकेका छौँ, हामीले एकदम कबुल गरिरहेका छौँ, ताकि दसैँ आइसकेको छ, श्रोताहरूलाई हाम्रो भाषण भन्दाखेरि पनि गीत सङ्गीत मनपर्छ होला जसलाई जहाँसम्म, ताकि मलाई पनि त्यस्तै लाग्छ है,
एकदम
लाग्छ. म चाहिँ गीत सङ्गीत मन पराउँछु र श्रोताहरूले त्यही मान्नुहुन्छ, ताकि दसैँ अब कसरी आउँछ, दसैँको गीत सुन्न नपाए उही नेपालमा पुगे जस्तो हुन्थ्यो, भान हुन्थ्यो भन्ने उहाँहरूको लागिरहेको होला. हामी गीतै सुनौँ पहिला.
एकदमै खगेन्द्रजी, त्यसै गरी हामी अब यो गीत सुन्न गइरहेका छौँ चलचित्र भरोसाबाट फुलपाती भाकेर भन्ने यो एकदमै मिठो गीत हामी सुन्न गइरहेका छौँ.
मन में माया लाए मन
हो पानी मीठो मुल्को अरे जोड़ी रजनु फुल्को माया दसौ तू वो जस्ते अजम्बर फुल्को
श्रोताहरू अहिले सुन्नुभयो सुमधुर आवाजमा रहेको यो चलचित्र नेपाली कथानाक चलचित्र भरोसाबाट श्रोताहरू अहिले अहिलेसम्मको हाम्रो कार्यक्रमको कार्यक्रममा हामी बोलिरहेका छौँ र सम्भवतः हाम्रो कार्यक्रम रहेको छ दसैँ विशेष र मुनाजी दसैँमा नि नेपालमा तपाईँ कसरी मनाउनुहुन्थ्यो अलिकति श्रोताहरूलाई जानकारी दिउँ न थोरै
खगेन्द्री भन्नुपर्दा त मैले तपाईँलाई भनेको म त्यति दसैँ त म खास दसैँ चाहिँ अलिक मनाउँदिनँ होइन तर परिवारमा भनौँ न साथीभाइहरू मेरो हुनुहुन्छ उहाँहरूको अब भेटघाट हुन्छ यसो भेटघाट भएर सँगै बसेर खाना खाने अब त्यो कुराहरू त भइरहन्छ होइन तपाईँको बारेमा भन्नुहोस् न खगेन्द्रीको बारेमा अघि हामी यहाँ जुन हामी अफ रेकर्ड भन्नु अफ द रेकर्ड हामी यहाँ गीत बज्दाखेरि हामी कुराकानी गरिरहेको थियौँ खगेन्द्रजीले भन्दै हुनुहुन्थ्यो कि अब दसैँमा चाहिँ अब नेपालको दसैँ र भनौँ यहाँ अस्ट्रेलियाको दसैँमा के भिन्नता उहाँले भन्नुहुन्थ्यो धेरै कुराहरू जुन फरक र मिस गरिरहनु भएको जुन अस्ट्रेलियामा चाहिँ विशेष गरी त्यस्तो केही अब तपाईँको विशेष छ कि जुन अब तपाईँको श्रोताहरूलाई चाहिँ तपाईँले सुनाउन चाहनुहुन्छ कि जुन कुरा चाहिँ तपाईँले एकदमै मिस गरेको
होइन मैले मिस गरेको त कुराहरू त्यसमा त धेरै फरक नै आउँछ अस्ट्रेलिया र नेपालको बसाइ र जहाँ नेपालीपनको ढाँचा परम्परागत हिसाबले हेर्ने हो भनेदेखि त अस्ट्रेलियामा अलिकति फरकै पाउँछौँ जसरी भनौँ न मनाजी नेपालमा हामी त यात्रा गर्दाखेरि सम्पूर्ण नेपालीसँग हाँसखेल गर्दै दसैँको गीत सुन्दै दसैँको यात्रा रमझम कुरा गर्दै नेपाली पोसाक लगाएका रातो टिका निधारमा लगाएर हिँडेका है अब छुट्टै हुन्छ तर अस्ट्रेलियामा भनेको चाहिँ कोही टिका लाउने कोही नलाउने अब यहाँको रणछन वातावरण त्यसले भएकोले गर्दाखेरि
मलाई लाग्छ कतिजनालाई त दसैँको दिन त्यति याद पनि होइन हुँदैन होला किन भन्दाखेरि मान्छे काममा यति व्यस्त भइसक्यो आजकल व्यस्त हुन्छन् भनौँ न होइन
किनभने
सायद फेरि त्यो हामी मलाई एउटा कुरा मैले चाहिँ अब जस याद गरेको कुरा के म नेपालमा हुँदाखेरि चाहिँ अब म त्यति दसैँ नमनाए पनि तर जुन एउटा वातावरणमा नै भनौँ न हामी बाटोमा हिँड्दाखेरि धुपको बासनाहरू आउने
जुन
जताततै अब जुन सयपत्री फुलको बासना मखमली फुलको बासना भयो
अनि अब त्यहाँको चाहिँ भनौँ न धान भर्खर चाहिँ मान्छे पछाएर भर्खर धान पाक्न लागेको कतै काट्दै गरेको त्यो छुट्टै अब बासनाहरू त्यहाँको वातावरण नै छुट्टै हुन्छ
एकदमै छुट्टै मान्छेले हेर्ने मात्र पनि होइन कि त्यो त्यो भनौँ न
जुन प्रकृतिसँग जुन जुन एउटा नेपाली दसैँ दीपावली दसैँ भनौँ र यता प्रकृतिसँग बहुतै मिल्दोजुल्दो हुन्छ
एकदमै एकदमै खगेन्द्रजी अनि अघि तपाईँले भन्दै हुनुहुन्थ्यो नि मैले अब एउटा ठक्कै हामीले एउटा गीत बजाउनलाई बजाउन गइरहेका छौँ त्यो गीतमा चाहिँ अब दसैँमा चाहिँ विशेष गरी दसैँका अब भनौँ न दसैँ गर्दाखेरि मान्छेले अब धनीहरूलाई त अब धेरै नै रमाइलो हुन्छ
तपाईँले
अघि खसीको कुरा गर्नुभएको थियो
खगेन्द्रजी
अब दसैँमा खसी काट्ने नयाँ नयाँ कपडा लगाउने विशेष गरी हाम्रो नेपालमा त अब दसैँमा नै भनौँ न एउटा मध्यम वर्ग अथवा अब अलिक
अलि उच्चतम अझ निच वर्गको मान्छे
हजुर उहाँले चाहिँ अब दसैँ भनेपछि चाहिँ उनीहरूको लागि चाहिँ नयाँ कपडा लगाउने भनौँ न एक प्रकारले खसी मासु खाने हुन्छ होइन अनि त्यो कुराहरूले चाहिँ तपाईँलाई कस्तो लाग्छ अब एउटा गीतमा हामीले जुन बसन रहेको गीतमा पनि त्यही कुराहरू हुन्छ क्या अब जस
त्यो त मुना चाहिँ यस्तो हुन्छ जस्तै नेपालमा हामी जसरी मनाउँछौँ भने जस्तै वर्गको मान्छेले पनि जति गरिब भए पनि दसैँमा चाहिँ एक छाक चाहिँ उसले राम्रोसँग खाना र एक एक जोर कपडा चाहिँ उसले राम्रो लगाएकै हुन्छ किनभने जति गरिब होस् तर उसले परम्परालाई जहिले पनि उसले सङ्घर्ष गरेर आफ्नो परम्परालाई चाहिँ अहिले घाँचिराखेको हुन्छ एक बचाइराखेको हुन्छ लोप हुन लागेको हुन्छन् परम्परालाई जहिले पनि उसले प्रोटेक्ट गरिरहेको छ भनौँ न तर धनीले पनि त्यसरी प्रोटेक्ट गर्छ भने जुनै गरिबले पनि त्यो दिन चाहिँ दसैँको टिकाको दिन चाहिँ धेरै धनी समान भएर राम्रो कपडा लगाएर राम्रोसँगले हिँडेको हामी मैले देखेको छु
तर त्यही त नि खगेन्द्रजीले भन्नुभयो एकदमै सही कुरा भन्नुभयो होइन तर मलाई लाग्छ श्रोताहरू किन भन्दाखेरि अहिले जुन अहिलेको समयमा चाहिँ विशेष गरी धनीहरूले चाहिँ एकदमै धनीको सिको गरेर जुन हामी भनौँ न एउटा न्यून वर्ग र अथवा मध्यम वर्गहरूले जुन अब त्यसलाई कपी गरिरहेका छौँ हामी उनीहरूले आफ्नो कमी कमजोरी त्यो दसैँको समयमा अरूलाई सिको गरेर उनीहरूले यस्तो गरेका छन् होइन हामीलाई चाहिँ अब हामीले गर्नु पाइरहेका छन् त्यो दुःख जुन त्यति बेलाको जुन उनीहरूले महसुस गर्छन् त्यस्तो चाहिँ नहोस् भन्न चाहन्छु होइन किन धनीहरूले पनि धेरै त्यो कुरालाई चाहिँ देखावटी रूपमा नल्याउँ एउटा यो समय भनेको चाहिँ एउटा परिवारमा बसेर सँगै बस्ने होइन
परिवारको जहाँ रहे पनि यो दसैँ चाडपर्व भनेको चाहिँ जहाँ रहेको परिवार पनि एउटा भेट भेट्ने एउटा भेट माध्यम हो नि एउटा त
देखा सिकेको कुरा नहोस् भन्ने कुरा त्यही त खगेन्द्रजी खगेन्द्रजी त्यसो गरी हामीलाई अर्को एउटा सन्देश पनि हामीले प्राप्त गरेका छौँ हामीलाई नरेन्द्र दिपाजीले हामीलाई फेसबुक मार्फत हामीलाई सन्देश पठाउनु भएको छ उहाँले चाहिँ उहाँका साथीभाइ साथीभाइलाई दिदी भाइ र बहिनीलाई चाहिँ विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भनिकन उहाँले उहाँलाई दसैँको शुभकामना दिन चाहनुभएको छ त्यस गरी हामीलाई अर्को एउटा पनि सन्देश हामीले प्राप्त गरेका छौँ विवश घिमिरेजीले चाहिँ एडलेडमा बस्नुहुने सम्पूर्ण अस्ट्रेलियन नेपालीहरूलाई चाहिँ दसैँको शुभकामना दिनुभएको छ
हजुर यहाँहरूलाई पनि दुवैजनालाई हाम्रो पनि भोइस अफ साङ्ग्रीलाको तर्फबाट हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै गीत बजाउँछौँ मलाई
हजुर एकदमै खगेन्द्रजी अहिले फेरि हाम्रो स्टुडियोको घडीमा 10:10 भएको छ अहिले सुन्दै हुनुहुन्छ तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडलेड 101.5 FM भोइस अफ साङ्ग्रीला र श्रोताहरू अब हामी बजाउन गइरहेका छौँ एउटा एकदम निकै नै मिठो गीत अलिक दुःख पनि छ तर पनि एकदमै यसमा जुन यसको मिठास जुन
शैली सङ्गीत
एकदमै हामी सुन्न गइरहेका छौँ योगेश्वर आमात्यको स्वरमा यो मिठो गीत
मेरो दोसा फर्किआएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको
लाइस बुढी सारी पैसा न सैसा टिकी च्यास च्यास
दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको वर्ष नै पिछे किन यो मेरो टाउको
यसपालि त पोहोर जस्तो राख होइन नि ल बरु म आफै पानी तताउँछु खुलाउँछु टाउको चाहिँ चट्ट उसिनु पर्छ
खालास बजिया गोर्ने खसी पैसा र सैसा टिकी ट्यास ट्यास
दसैँ नै हो कि
यो मेरो दशा फर्की आएको दसैँ नै हो कि यो मेरो दशा फर्की आएको वर्ष नै पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको
बा मलाई जिन्स प्यान्ट चाहिन्छ
बा मलाई डिङ्गो बुट
बा मलाई कुर्ता सुरुवाल रातो स्वेटर चाहिन्छ
साँच्ची त नयाँ छोरी ज्वाइँ आउँछन् के रे फलफुल मसला ल्याउँछन् के रे छोरी त आफ्नै भई ज्वाइँलाई त एक सय त दिनु पर्ला नि त छिना
तिस बुढी सय रुपियाँ त छिना पैसा र सैसा तिकि ट्यास ट्यास
दसैँ नै हो कि यो मेरो दशा फर्किआएको दसैँ नै हो कि यो मेरो दशा फर्किआएको सने पिछे किन यो मेरो टाउको खाएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको दसैँ आएको
आदरणीय श्रोताहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँ भोइस अफ साङ्ग्रेला 101.5 एफएम मेगाहर्ज र हामी साथमा छौँ म खगेन्द्र
अनि म मुना
हजुर हामीलाई भर्खरै हाम्रो फेसबुकमा प्राप्त एउटा सन्देश प्राप्त भएको छ हाम्रा सहकर्मी साथी सञ्जयबाट अहिले हाल उहाँ नेपालमा हुनुहुन्छ र उहाँले हामीलाई सन्देश लेखेर पठाउनु भएको छ सम्पूर्ण एडिलेड नेपाली दाजुभाइ दिदीबहिनीहरूमा 2069 सालको विजयादशमीको पावन अवसरमा सम्पूर्ण साथीभाइ इष्टमित्रलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्छु भनेर चाहिँ उहाँले हामीलाई सन्देशमा
लेख्नुभएको
छ उहाँले पनि होइन र सञ्जयजीलाई पनि धेरै धेरै धन्यवाद र वा तपाईँलाई पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
एकदमै हामीले सञ्जयजीको यो सन्देश त हामीले छुट्याउनै नहुने थियो एकदम विशेष व्यक्ति
डाँडाबाट हामीलाई सम्झिनु भएको एकदम खुसी छौँ
हामी एकदमै खुसी छौँ सञ्जयजी र हामी दुवै हामी खगेन्द्रजी र मेरो तर्फबाट साथमा भोइस अफ साङ्गलाको तर्फबाट अनि धेरै धेरै दसैँको शुभकामना रमाइलो गर्नुहोला तर धेरै
दसैँमा रमाइलो भन्नाले चाहिँ सञ्जयजी अलिकति जुगिएर बस्नु होला धेरै दसैँ हो भन्नेमा अलिकति व्रत खाने कोसिस चाहिँ नगर्नु
चिलो पिरो नखानु होला माछा मासु धेरै नखानु
होला किनभने स्वास्थ्यले साथ दिन नदिन सक्छ
एकदमै हामीले अघि खगेन्द्रजी र मैले कुरा गर्दै थिएँ दसैँमा मान्छेले धेरै माछा मासु खाने गर्छन् कि त्यो समयमा चाहिँ उनीहरूले अरू भनौँ न अरू सब्जीहरू पनि हुन्छन् अरू अब तरकारी पनि हुन्छन् भन्ने कुरा बिर्सिन्छन्
एकदम मासु नै खानुपर्छ भनेको मानसिकता बढिसकेको छ क्या वास्तवमा मासु खानु राम्रो पनि हो यस्तो स्वास्थ्यको लागि नराम्रो हुनसक्छ धेरै खाइयो भने नराम्रो ठिकै खाइँदाखेरि राम्रो नै हुनसक्छ
एकदमै मलाई लाग्छ खगेन्द्रजीले जुन यो हामीले अब जुन प्रसङ्ग ल्यायो त्यसै कारण तपाईँले अघि भन्दै हुनुहुन्थ्यो कि दसैँमा धेरै मासु नखाएर चाहिँ अब चाहिँ साथमा चाहिँ के खानु भन्दै हुनुहुन्छ
होइन श्रोताहरू म एउटा सानो तपाईँहरूको लागि एकदम फाइदाजनक एउटा कुराहरू म यहाँ प्रस्तुत गर्दैछु तपाईँहरूलाई यो यो मैले जुन प्रस्तुत गर्न आँटेको कुरा चाहिँ श्रोताहरूले कहिले पनि नभुल्नु होला धेरै फाइदाजनक कुरा छ म सरस्वती तपाईँहरूलाई म भनिदिइहाल्छु ध्यान दिएर सुन्नुहोला चना खानुका फाइदाहरू चना दाल भन्छौँ हामी जहाँसुकै बजारमा चना दालको प्याकेट पाइन्छ $2 $3 $5 केजीको आकारमा पाइन्छ धेरै स्वास्थ्य पनि हुन्छ खानाको लागि धेरै फाइदा पनि हुन्छ चना खानु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ त्यो पिसेको होस् या टुसा पलाएको होस् चनामा पाइने पौष्टिक तत्त्वहरू कार्बोहाइड्रेट प्रोटिन आइरन भिटामिन क्याल्सियमका कारण स्वास्थ्यको लागि फाइदाजनक हुन्छ दिनहुँ चनाको प्रयोगका केही फाइदाहरू यस प्रकार रहेका छन् श्रोताहरू ध्यान दिएर सुन्नुहोला म एक गर्दै तपाईँहरूको लागि म यो प्रस्तुत गर्दैछु टुसा पलाएको चना सामान्य चनाभन्दा कैयौँ गुणा पौष्टिक हुने हुनाले टुसा पलाएको चना दैनिक प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ। नम्बर दुई, चना प्रयोगले सुन्दरता बढ्नुका साथै मस्तिष्क पनि तेज हुन्छ। दैनिक रूपमा चनाको रोटी 10 दिन खानाले मधुमेह रोगलाई कन्ट्रोल गर्छ या कि रोकथाम गर्छ। पत्थरीको समस्याबाट पनि चना फाइदाजनक हुन्छ। राति एक मुठी चनाको दाल भिजाएर बिहान महसँग मिसाएर खानु राम्रो हुन्छ। गर्भवती महिलामा यदि बान्ता हुने समस्या छ भने चनाको सातु खुवाउँदा उक्त समस्याबाट राहत मिल्छ। नियमित चनाको प्रयोगले रगत सफा गर्छ, जसले छालालाई मुलायम बनाउन सक्छ। दैनिक रूपमा चनाको प्रयोग गर्नाले कपाल झर्ने समस्याबाट पनि हरदम छुटकारा पनि पाउन सकिन्छ। त मुनाजी, यी फाइदाहरू त मलाई अहिलेसम्म मलाई चनाको यति साह्रो यति फाइदा हुन्छ भन्ने कुरो मलाई स्वास्थ्यको लागि त मैले त्यति मैले ख्याल गरेको रहेछ।
एकदम मैले पनि तपाईँले भर्खरै जुन भन्नुभयो त्यसपछि बल्ल थाहा पाएँ, नभए त हामी सधैँ खाँदाखेरि चाहिँ मिठो हुने तर यसको फाइदाहरू कति धेरै छन् भने चाहिँ त्यो कुरालाई चाहिँ मलाई कहिले पनि
गराइन्छ। हामी यसो खान्छौँ तर कहिले काहीँ दिनै नखाएर अब यसो कहिले काहीँ भुटेर यसो खाने तर दैनिक रूपमा खानुपर्ने रहेछ। तर पनि काँचो भिजाएर यी तरिकाहरू चाहिँ खान्छ खाइन्थ्यो तर तरिका नबनाइकन तरिका नअपनाइकन।
त्यही त श्रोताहरू, अब मलाई के लाग्छ भन्दाखेरि अघि खगेन भने खगेन्द्रजीले भन्नुभए जस्तै यसपालि दसैँमा चाहिँ सायद धेरै मासु नखानु होला, किनभने दस चनाको यति धेरै फाइदाहरू छन् कि त
चनालाई थोरै खानुभयो भने धेरै फाइदाजनक गर्छ, तर मासु चाहिँ धेरै खानुभयो भने स्वास्थ्यलाई पक्कै पनि बेफाइदा गर्न सक्छ।
खगेन्द्रजी, हामीलाई अर्को एउटा सन्देश पनि हामीले प्राप्त गरेका
छौँ।
नवीना फुयालजीले चाहिँ हामीलाई वैशव सङ्गीलाको मार्फतबाट चाहिँ सम्पूर्ण नेपालीहरूलाई चाहिँ विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना भन्नुभएको छ। त्यसै गरी हामीलाई अर्को एउटा सन्देश पनि हामीले प्राप्त गरेका छौँ। ब्ल्याक गर्ल उहाँ भन्नुहुन्छ, उहाँले चाहिँ फेसबुक मार्फतबाट चाहिँ उहाँले भन्नुहुन्छ कि हाम्रो नेपाली चाड विजयादशमीको अवसरमा सबै आफन्त साथीहरू अनि सबै नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना टक्र्याउन चाहन्छु भनेर हामीलाई ब्ल्याक गर्लले सन्देश पठाउनु भएको छ।
ब्ल्याक गर्ल भनेपछि काली केटी भयो,
ब्ल्याक गर्ललाई नेपालीमा रूपान्तर गर्दाखेरि काली केटी नै भयो।
हजुर, काली केटी अर्थात् ब्ल्याक गर्लजी र अर्को नवीना फुयाल भन्नुभयो।
हजुर,
र तपाईँहरूलाई पनि 2069 सालको विजयदशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै र तपाईँहरूको लागि गीत
एकदमै अब आउने गीत चाहिँ हामी
हजुर तपाईँहरूको लागि सम्पूर्ण एडलेटवासी र सम्पूर्ण श्रोताहरूको लागि
एकदमै
श्रोताहरू अहिले सुन्नुभयो सुमधुर आवाजमा रहेको दसैँ सम्बन्धी एउटा गीत र अहिले स्टुडियोको घडीमा ठिक 10:25 गइसकेको छ श्रोताहरू र मात्र हामीसँग 4 मिनट बाँकी छ मुनाजी अब हामीसँग के छ अब
हामी कार्यक्रमको करिब करिब अन्त्यतिर आइसकेका छौँ
हजुर अन्त्यतिर आए पनि श्रोताहरू हाम्रो जुन दसैँको लागि शुभकामना हामीसँग जारी रहनेछ तपाईँहरूले सन्देशहरू हामीलाई पठाइरहनुपर्नेछ पठाइरहनु हुने हामीलाई आशा राख्दै आगामी साता पनि हामी दसैँ विशेष नै हामी लिएर आउनेछौँ आशा गरौँ श्रोताहरूले पक्कै पनि हामीलाई माया गरेर
एकदमै
मेसेज पठाउनुहुन्छ र तपाईँको आफ्नो जन जहाँ रहे पनि तपाईँहरूले रेडियो मार्फत आफ्नो साथीहरूलाई मातापिता दाजुभाइहरूलाई सन्देश दिन पक्कै पनि पाउनुहुनेछ यहाँलाई त्यसको लागि हाम्रो फेसबुक साङ्ग्रेलाका आवाजहरू खुल्ला रहनेछ र त्यसको लागि अझै तपाईँहरूले इमेल गर्न चाहनुहुन्छ भने radio.nepali@gmail.com पनि तपाईँहरूले आफ्नो सन्देश पठाउन सक्नुहुनेछ
हजुर श्रोताहरू त्यसै गरी हामीले अघि नै हामी खगेन्द्रजी हामी कुरा गरेका थियौँ कि यदि तपाईँहरू अब सन्देश मात्र नभएर कुनै गीत वैश्य शैलीमा मार्फत तपाईँलाई रिक्वेस्ट
कविता भए दशैं सम्बन्धीको गजल भयो आफ्नो लघुकथा नाटक जस्तै टुर्किला भयो जेसुकै तपाईँहरूले जे प्रस्तुत गर्न मन लाग्छ यहाँलाई जे लाग्छ तपाईँहरूले पठाइदिनु भयो
हामीलाई
ठुलो तपाईँको सानो सहयोगले हामीलाई ठुलो राहत हुनेछ
एकदम साथमा हामीले भन्यो नि गीत पनि तपाईँले कुनै रिक्वेस्ट गर्न चाहनुहुन्छ भने तपाईँ वोइस अफ साङ्गिलाको पेजमा तपाईँले हामीलाई लेखी पठाउनु होला र अर्को हप्ता चाहिँ हाम्रो त्यो गीत हामी बजाउने हामी प्रयास गर्नेछौँ र श्रोताहरू हामी कार्यक्रमको अन्तिमतिर नै आइसकेका छौँ र जाँदा जाँदै हामी एउटा गीत हामी तपाईँहरूलाई बजाउन गइरहेका छौँ र हामी
छोड्दै
श्रोताहरूलाई
विजयदशमीको 2069 सालको विजयदशमीलाई श्रोताहरूलाई हार्दिक मङ्गलमय शुभकामना भन्दै अब हामी बिदा माग्ने तर्खरमा जमर्को गरिरहेछौँ मुनाजी होइन
हजुर श्रोताहरू यो बुधबारको दिन दसैँ रहेको छ तपाईँको दसैँ शुभ रहोस् एकदम रमाइलो गर्नुहोस् धेरै भनौँ न मदिरापान अथवा तासतास खेलेर तासतास त अलिअलि खेल्नु होला अलिअलि गर्नु होला रमाइलो गर्नु होला तर धेरै धेरै
धेरै सीमाभन्दा बाहिर नजानु होला अलिअलि नगर्नु होला ठिक्क गर्दा चाहिँ केही पनि राम्रो हुनेछ
एकदमै रमाइलो गर्नु होला श्रोताहरू र आजको कार्यक्रममा हामीलाई साथ दिनुभएर जुन सन्देशहरू हामीलाई पठाउनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र अर्को हप्ता फेरि आउने बाचा गर्दै म मुना
म खगेन्द्र
आजको लागि बिदा चाहन्छु
हजुर बिदा चाहन्छौँ धन्यवाद र तपाईँको यो साता सुखमय रहोस् मङ्गलमय रहोस् भन्दै हामी बिदा हुन चाहन्छौँ शुभरात्रि
शुभरात्रि नमस्ते
नमस्ते
अनि मलाई जिनको पाइन्ट ल्याउने अनि मलाई जिनको पाइन्ट ल्याउने
Cheat.